अब हामी चाहिँ अर्को विषयमा अगाडि बढ्नेछौँ। हुने त एउटै विषय हो, मुक्तिको बारेमा हामी अध्ययन गर्दैछौँ। अनि अहिलेसम्म दुईटा कुरा अध्ययन गर्ने मुक्तिको विषयमा। पहिलो चाहिँ मुक्ति किन सबैलाई खाँचो छ। खाँचो एकजना व्यक्तिले बुझेपछि तब उसलाई चाहिँ त्यो खाँचो कसरी पूरा हुन्छ बताउन सकिन्छ। त्यसैले पहिलो बुधाहरूले मुक्ति किन सबैलाई खाँचो छ अध्ययन गरे। दोस्रो चाहिँ ख्रिस्ट किन मर्नु आवश्यक थियो त्यो अघि हामीले हेर्यौँ। अब चाहिँ मुक्ति कसरी पाइन्छ, यो तेस्रो बुधा हो। मुक्ति कसरी पाइन्छ, तर पहिला हामी मुक्ति कसरी पाइन्छ भनेर अध्ययन गर्नुभन्दा अगाडि मुक्ति कसरी पाइँदैन अध्ययन गर्नेछ। कति कुरा चाहिँ हामीले चाहिँ त्यसरी अध्ययन गर्दाखेरि पनि बुझ्न सजिलो हुँदो रहेछ मुक्ति कसरी पाइँदैन। अनेकौं तरिकाले मानिसहरूले मुक्ति पाउन खोजिरहेछ, अनि ती कुराहरूलाई हामीले मुख्य चारवटा अथवा पाँचवटा बुझाइमा चाहिँ हामीले हेर्नेछौँ ती उपायहरूले पाइँदैन। एक त मानिसले नियमहरू होइन व्यवस्था अथवा कुनै नियम पालन गर्न खोजेर मुक्ति पाइने होइन, नम्बर एक। दोस्रो कुरा, असल काम गरेर पनि मुक्ति पाइने होइन, तर मानिसहरूले असल काम गरेर मुक्ति पाइन्छ भन्छ। दोस्रो कुरा, मानिसको आफ्नै प्रयासले मुक्ति पाइने होइन, तर अधिकांशले के सोच्छन्, हामीले आफ्नै प्रयासले मुक्ति पाउनुपर्छ। अनि चौथो कुरा, मैले पाँचवटा भनेछु, चारवटा बुनाहरू, अनि यो चाहिँ अब अलिअलि सुसमाचार सुन्यो, चर्चमा आयो होइन, सङ्गतिहरूमा आयो, अनि उनीहरूले के सोच्न थाल्छ भने पानीको बत्तिसाले मुक्ति पाइन्छ होला भन्ने थाल्छ। त्यसैले यो चौथो बुधालाई पनि छुट्टै हामी अध्ययन गर्नेछौँ, पानीको बत्तिसमाले मुक्ति पाइँदैन। अनि मुक्ति कसरी पाइन्छ त त्यो हेर्नेछौँ। विश्वासद्वारा अनुग्रहले मुक्ति पाइन्छ। विश्वास एकातिर, परमेश्वर अनुग्रह अर्कोतिर, यो दुईटा जब जोडिन्छ, विश्वासद्वारा अनुग्रहले मुक्ति पाइन्छ, यो अध्ययन गर्नेछौँ। अब हामी सुरु गरौँ। नम्बर एकमा, नियमहरू पालन गर्ने प्रयासले अथवा व्यवस्था पालन गर्ने प्रयासले मुक्ति पाइँदैन। रोमी तिनको बीसमा हेर्नेछौँ। रोमी तीन अध्यायको बीस पदमा पढ्नेछु, यसकारण व्यवस्थाका कामहरूद्वारा कुनै पनि प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिने छैन, किनकि व्यवस्थाद्वारा पाप चिन्ने ज्ञान हुन्छ। अब यो बीस पदमा लेखेको छ, कुनै पनि प्राणी व्यवस्था पालन गर्न खोजेर परमेश्वरको सामु धर्मी ठहरिँदैन, मुक्ति पाउँदैन भनेको छ। अनि व्यवस्था भन्नाले परमेश्वरका नियमहरू भन्ने बुझिन्छ। विशेष गरी व्यवस्थालाई संक्षेपमा भन्यो भने दसवटा नियमहरू, जसलाई दश आज्ञा भनिन्छ। दश आज्ञामा के लेखेको छ? पहिलो आज्ञा, म बाहेक अरू कुनै देव देवीहरू नमान्न, सृष्टिकर्ता परमेश्वरलाई मात्र मान्न होइन। नम्बर दुई, मूर्ति नबनाउनु, ननिर्नु, नपुज्नु कुनै पनि थोकलाई। नम्बर तीन, परमप्रभु परमेश्वरको नाउँ पवित्र छ, यसलाई व्यर्थमा नलिन। नम्बर चारमा, विश्राम दिन पालन गर्नु, अब इजरायलीहरूलाई यो नियमहरू दिएको थियो। पाँचमा, बुवा आमाको आज्ञा पालन गर्नु। छैठौँमा, हत्या नगर्नु। सातौँमा, व्यभिचार नगर्नु। आठौँमा, चोरी नगर्नु। नौमा, लोभ के अरे झुट नबोल्नु अथवा झुटो गवाही नदिनु भनेको छ। र दसौँमा चाहिँ लोभ नगर्नु। यो दसवटा नियमहरू परमेश्वरको व्यवस्था भनेको छ। तर बाइबलमा के भनेको छ भने, यो नियमहरू पालन गर्न खोजेर कुनै पनि मान्छे परमेश्वर सामु धर्मी ठहरिँदैन। एकचोटि हामी गलाती दुईमा जाउँ। गलाती दुई अध्यायको सोह्र पदमा हामी पढ्नेछौ, तर मानिस व्यवस्थाका कामहरूद्वारा, त्यही अघि हामीले भनेको दसवटा नियम गर्न खोजेर धर्मी ठहरिँदैन, तर येशु ख्रिस्टको विश्वासद्वारा मात्र धर्मी ठहरिन्छ भन्ने जानेर हामी आफैले पनि व्यवस्थाका कामहरूद्वारा होइन तर ख्रिस्टको विश्वासद्वारा धर्मी ठहर्यौं भनेर येशु ख्रिस्टमाथि विश्वास गर्यौं। किनकि व्यवस्थाका कामहरूद्वारा कुनै पनि प्राणी धर्मी ठहरिने छैन। ख्याल गर्नुभयो, यो एउटै पदमा तीन तीन पटक पवित्र आत्माले व्यवस्था को कामहरुद्वारा धर्मी ठहरिएन भनेर भनेछ तीन पटक एउटै पदमा अब तीन चोटी भनेपछि त स्पष्ट हुन्छ होला हैन व्यवस्थाको कामहरु धर्मी ठहरिदैन व्यवस्थाको कामहरुद्वारा होइन अनि त्यसो पटक चाहिँ व्यवस्थाको कामहरुद्वारा कुनै पनि प्राणी धर्मी ठहरिने छैन अब एकछिन विचार गर्नुस् न यदि व्यवस्थाको कामहरु गरेर यो दस आज्ञा पालन गर्न खोजेर कोही मान्छे साँच्चै नै धर्मी ठहरिन सक्ने भएको भए यदि त्यो सम्भव भएको भए के येशु ख्रिस्ट मर्न आवश्यक पर्थ्यो होला कलाती 2:21 हेर्नुहोस् न परमेश्वरको अनुग्रहलाई म व्यर्थको तुलाउँदिन किनकि व्यवस्थाद्वारा धार्मिकता आउँदो हो त ख्रिस्ट व्यर्थमा मर्नुभयो ख्रिस्ट मर्नै पर्दैन थियो किनभने ऊ एकजनाले त दस आज्ञा पालन गर्न सके सिद्ध रूपमा ख्रिस्ट मर्नु पर्दैन थियो अनि प्रभु येशु मर्न पनि आउनुहुन्न थियो यदि कसैले दस आज्ञा पालन गरेर मुक्ति पाउन सक्ने भएका नसक्ने भएकोले त उहाँ मर्न आउनु पर्यो है अब के हो यो व्यवस्थाको कुरा कतिजनालाई अलमल हुन्छ के व्यवस्था नराम्रो हो त होइन व्यवस्थामा कुनै पनि समस्या छैन समस्या व्यवस्थामा होइन रोमी 7:12 हेरौँ रोमी 7:12 पदमा यो व्यवस्थालाई बयान गर्ने तीनवटा शब्दहरू यहाँ हामी पढ्न लागेछौँ रोमी 7:12 हामी पढ्छौँ यसकारण व्यवस्था पवित्र छ र आज्ञा पनि पवित्र न्यायपूर्ण र असल छ व्यवस्था राम्रो छ है तर समस्या के भने व्यवस्थाको होइन समस्या चाहिँ हाम्रो हामी पापी छौँ अनि त्यो पहिलो गुना हामीले अध्ययन गर्यौँ नि सबै पापी छन् दुष्ट छन् मरेका छन् अन्धो छन् हराएका छन् है त्यसैले पापी मानिसले परमेश्वरको पवित्र व्यवस्था पालन के गर्न सक्छ त रोमी 7:12 छौँ त्यहाँ हामी 7 पददेखि पढ्नेछौँ तब हामी के भनौँ त के व्यवस्था पाप हो कदापि होइन तर बिना व्यवस्था पाप भनेको के हो म जान्ने थिइनँ किनकि तिमीले लोभ नगर्नु भनी व्यवस्थाले मलाई नभनेको भए लोभ लालच के हो म जान्ने थिइनँ तर पापले यस आज्ञाद्वारा मौका छोपेर ममा सबै प्रकारको लोभ लालच गरिदियो किनकि व्यवस्था बिना पाप मरेको थियो किनकि म एकपल्ट व्यवस्था बिना जिउँदो थिएँ तर जब आज्ञा आयो तब पाप जाग्यो र म मरे दशपद जुन आज्ञा जीवनका निम्ति दिएको थियो त्यसलाई मैले मृत्युको कारण भएको भेट पाएँ 11 पद किनकि यस आज्ञाद्वारा पापले मौका छोपेर मलाई धोका दियो र यसैद्वारा मलाई मार्यो अब यहाँ 12 पद त पढ्यौँ 13 पद तब के जे असल छ त्यही मेरा लागि मृत्यु बने त कदापि होइन तर पापले आफू पाप नै देखा परोस् भनेर जे असल छ त्यहीद्वारा ममा मृत्यु उत्पन्न गरिरहेको थियो आज्ञाद्वारा पाप ज्यादै पापमय बनोस् भनेर 14 पद किनकि हामी जान्दछौ व्यवस्था आत्मिक छ राम्रो छ भनेछ तर समस्या के भने म चाहिँ शारीरिक छु र पापको हातमा बेचिएको छु यो भनेको बुझ्नलाई एउटा उदाहरण तपाईँलाई दिन्छु एकजना मान्छे छ ऊ चाहिँ मोटरसाइकलमा गुइँया कुदिरहेको छ अनि उसले चाहिँ जाँदै गर्दाखेरि चाहिँ एउटा ट्राफिक पुलिसले चाहिँ उसलाई चाहिँ रोक्यो है ब्लु बुक खै भनेर भने ओहो ब्लु बुक त मैले ल्याएँ है अब नियम आज्ञाले चाहिँ ब्लु बुक बोक्नुपर्छ भने चाहिँ अथवा बिल बुक के भन्छ त्यसलाई होइन अनि उसले चाहिँ त्यो नियम सम्झना साथ चाहिँ उसले भन्छ ला मैले चाहिँ पाप गरेँ अथवा दोषी मैले भुल गरे भनेर चाहिँ त्यो नियम देख्न साथ उसले आफ्नो दोष देख्छ त्यो नियम उसले नसोचेर राखेर त मजाले ऊ चाहिँ कुदिरहेको थियो होइन उसको मोटरसाइकलमा तर त्यो एकजनाले त्यो नियम सम्झाइदिन साथ चाहिँ उसको आफ्नो दोष महसुस गर्छ व्यवस्थाले त्यति गर्ने हो वास्तवमा पाप देखाइदिन्छ व्यवस्था नराम्रो हो त होइन व्यवस्थाले भनेको त ठिक हो तर जसले गल्ती गर्यो उसको त्रुटि हो है त्यही भनिरहेको छ अब एउटा मानिसले दस आज्ञालाई पूर्ण रूपमा पालन गर्न सम्भव छैन भन्दछ व्यवस्था राम्रो छ तर म चाहिँ पापको हातमा बेचिएको छु अब एकचोटि याकुबको 2 अध्यायमा पनि छ याकुबको पुस्तकमा यही कुरा हेर्नु मलाई याकुब 2:10 व्यवस्था यस्तो कुरा हो जुन चाहिँ पूर्ण रूपमा पालन गरिनुपर्छ भने छ। यहाँ दुईको दस पदमा हामी पढ्नेछौ, किनकि जस कसैले सम्पूर्ण व्यवस्था पालन गर्दछ तर पनि एउटै कुरामा चुक्यो भने ऊ सबै कुरामा दोषी ठहरिएको हुन्छ। त्यसैले एकजना मान्छेलाई अब यसो कल्पना गर्नुहोस्, उसले चाहिँ दस आज्ञाको नौवटा आज्ञा चाहिँ पूरा गरेर छ तर एउटा आज्ञा चाहिँ उसले भङ्ग गरेको छ, एउटा मात्र। उसले भनौँ 90% त पालन गरेछ है, फर्स्ट डिभिजन होइन 90%। तर के परमेश्वरले त्यस्तो भन्नुहुन्छ? होइन, ऊ एउटा व्यवस्था पालन गर्ने व्यक्ति हो कि भङ्ग गर्ने व्यक्ति हो? एउटा मात्र तोडा छ भने एउटा मात्र आज्ञा तोडा छ, अरू सबै आज्ञा पालन गरेछ। ऊ व्यवस्था पालन गर्ने व्यक्ति हो कि व्यवस्था भङ्ग गर्ने व्यक्ति हो? कस्तो लाग्छ? यो गलाती दुईको दस अनुसार यहाँ भने छ, किनकि जस कसैले सम्पूर्ण व्यवस्था पालन गर्छ 90% तर पनि एउटै कुरामा चुक्यो भने ऊ सबै कुरामा दोषी ठहरिएको हुन्छ। ऊ त एउटा आज्ञा भङ्ग गर्ने व्यक्ति हो। यसलाई बुझ्नलाई एउटा सिक्रीलाई विचार गर्नु, जसको चाहिँ कडीहरू छ, कडीहरू मिलेर एउटा सिक्री जोडिएर बनाएको छ, अनि एउटा कडी चाहिँ टुक्रे छ। यदि एउटा कडी टुक्रियो भने त्यो सिक्री चाहिँ अब टुक्रिएको सिक्री हो कि होइन? टुक्रेको हो। अनि तपाईँले भन्न मिल्छ होइन एउटा मात्रै टुक्रिया छ, कहाँ टुक्रिएको हो त्यो? व्यवस्थामा टुकार्नु पर्छ त्यसलाई, भन्नु मिल्छ? मिल्दैन है। तपाईँ चाहिँ पहाड चढ्दाखेरि चाहिँ डोरीमा चाहिँ चट्टानमा टेक्दै माथि माथि होइन रक क्लाइम्बिङ गर्छ नि, चढ्दै जाँदाखेरि चाहिँ त्यो डोरीमा तपाईँ झुन्दै गर्दाखेरि तपाईँको खुट्टा चिप्लेर चाहिँ खस्नु भएको छ, तर डोरीलाई समात्नु भएकोले चाहिँ तपाईँ चाहिँ बाँच्नु भएको छ। अब त्यही बेलामा एउटा कहाँबाट एउटा चरा आएर ठुङ्गा खाएको छ त्यो डोरीलाई, टुक 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 गर्दै है, अर्को चरा पनि आएछ है, दस ठाउँमा टुङ्गा खाएछ। अब तपाईँ त्यो भिरबाट खस्नको लागि डोरी चुडेर खस्नलाई कतिवटा चराले चाहिँ त्यो डोरीलाई चाहिँ के अरे चुडाउनु पर्छ? दसवटाले नै चुडाउनु पर्छ कि एउटा चराले चाहिँ त्यो डोरीलाई चाहिँ चुडाएको छ? एउटाले चुडा पुगिहाल्दैन होइन। त्यस्तै परमेश्वरको पनि दस आज्ञा पुरा गरेपछि मात्र एउटा मान्छे पापी हुने होइन, उसले सबै आज्ञा पालन गरेर एउटा मात्र उसले भङ्ग गरेको छ भने पनि उसको ऊ चाहिँ एउटा भङ्ग गर्ने व्यक्ति। त्यो डोरी चुडिएको छ भने चाहिँ एक ठाउँमा चुडेपछि पुग्छ है। त्यसैले परमेश्वरको व्यवस्थामा के अरे वचनमा लेखेको 11 पद पनि पढ्नेछौ, किनकि जसले व्यभिचार नगर भन्नुभयो उहाँले हत्या नगर पनि भन्नुभयो। अब तिमीले व्यभिचार नगरे तापनि हत्या चाहिँ गर्यो भने तिमी व्यवस्था भङ्ग गर्ने व्यक्ति भएको छ। अनि गलाती 3:10 हेर्नेछौ, गलाती 3:10 पदमा गलाती ठिक हो, म यहाँको म हेरिरहेको छु, त्यसैले माल भयो। गलातीको पुस्तकमा जाउँ, गलाती 3:10 पदमा, किनकि जतिजना व्यवस्थाका कामहरूबाट हुन् तिनीहरू श्राप पनि छन्, किनकि लेखेको छ व्यवस्थाको पुस्तकमा लेखेका सबै कुराहरूमा तिनलाई पालन गर्नलाई लागि नरहने हरेक जन श्रापित होस्। यहाँ के भनेको बताएको छ भने व्यवस्था पालन गरेर मुक्ति पाउन खोज्ने एउटा व्यक्ति छ होइन, अनि उसलाई 10 पदले के भन्दैछ भने, लो तिमी त्यसरी मुक्ति पाउने हो भने तिमीले व्यवस्थाको सबै कुरा पालन गर्नुपर्छ। एउटा पापीले त्यो गर्न सक्दैन, अनि वास्तवमा व्यवस्थालाई पूर्ण रूपमा पालन गर्ने एउटै मात्र व्यक्ति हुनुहुन्छ, अनि त्यो चाहिँ हो प्रभु यीशु ख्रीष्ट। म व्यवस्थालाई भङ्ग गर्न होइन, म त पूरा गर्न आएको भन्नुभएको छ, अनि प्रभु यीशुले कहिले पाप गर्नु भएन। त्यसैले एउटा व्यक्तिले आफूलाई इमानदार साथ हेर्नुपर्छ है, अनि यदि उसले आफूलाई इमानदार साथ हेऱ्यो भने मैले त परमेश्वरको आज्ञाहरू त तोडेको छु, म त एउटा व्यवस्था भङ्ग गर्ने व्यक्ति हो भनेर ऊ निष्कर्षमा पुग्छ है। उसले आफूलाई सोध्नु पर्ने कि मैले कहिले झुट बोलेको छु, के मैले कहिले लोभ गरेको छु, कहिले मेरो हृदयमा व्यभिचार गरेको छु, के कहिले अर्काको चिज चोरेको छु, के परमेश्वरलाई मैले अनादर गरेको छु, के परमेश्वरलाई सधैँ नै पहिलो स्थान दिएको छु त मेरो जीवनमा, के मैले फेरि नभए पनि एकैपल्ट मात्र भए पनि बुवामाको आज्ञा उल्लङ्घन गरेको छु। यी सब प्रश्नहरूले लाई इमानदार साथ एउटा व्यक्तिले जवाब दियो भने कम्ती भयो एकचोटि त यो दोषी ठहरिन्छ, इमानदार भएन धेरै फरक वास्तवमा यी आज्ञाहरूले हामीलाई दोषी ठहराउँछ। अनि परमेश्वरको व्यवस्थाको खास उद्देश्य हामीलाई मुक्ति दिनु पनि हो, हामीलाई वास्तव हाम्रो पाप देखाउनु हो। एकचोटि रोमी 3:20 हामी फेरि त्यो पदलाई हेरौँ, अनि त्यसको विषय
हो कोमिटीहरुको बीचमा यसकारण व्यवस्थाका कामहरूद्वारा कुनै पनि प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिने छैन किनकि व्यवस्थाद्वारा पाप चिन्ने ज्ञान हुन्छ भन्छ व्यवस्था त एउटा मान्छेलाई उसको पाप चिनाउनलाई दिएको एउटा माध्यम हो त्यो एउटा ऐना जस्तो जब तपाईँले ऐनामा हेर्नुहुन्छ तपाईँको मुखमा हिरो लागेको छ भने अथवा केही फोहोर छ भने तपाईँले त्यो ऐनाले भन्छ हिरो लागेको छ भन्छ ऐना होइन अनि तपाईँले के गर्नुहुन्छ चाप त्यो ऐना समातेर त्यो ऐनाले सफा गर्न खोज्नुहुन्छ तपाईँको अनुहार गर्न खोज्नुहुन्न परमेश्वरले व्यवस्था पनि त्यस्तै हो व्यवस्था लगाउँदाखेरि तिमी पापी छौ भन्छ अनि त्यही व्यवस्था पालन गर्न खोजेर हाम्रो पाप धोइँदैन त्यो ऐनालाई हेर्दा हाम्रो फोहोर देखेपछि त्यो ऐनाले वास्तवमा के भन्दैछ भने यदि ऐनाले बन्न सकेको भए धारामा जाऊ भन्दैछ नि पानीले धो भन्दैछ उसले त्यस्तै गरी परमेश्वरको वचनमा पनि हेर्दाखेरि तिमी पापी छौ भनेर देखाउँछ तर यो वचनले चाहिँ यो आज पालन गर्न खोजे अनि तिमी मुक्ति पाउँछ भन्दैन तिमी ख्रिस्टका जाऊ रगतको धारामा जाऊ अनि तिमी धोइन्छ भनेर देखाउँछ ठुलाका जाऊ परमेश्वरको ठुलाका जसले सारा संसारको पाप उठाइले जानु त्यसैले व्यवस्थाले कहिले पनि मुक्ति दिन सक्दैन जीवन दिन सक्दैन है तिनको 21 त्यसरी लेखेको छ व्यवस्थाले केवल दोषी मात्र ठहराउँछ ऐनाले गर्ने हाम्रो तर परमेश्वरले एउटा काम गर्नुभयो जुन व्यवस्थाले गर्नै सकेन रोमी 8 अध्यायमा चाहिँ यो पद हेर्ने छौँ व्यवस्थाले हाम्रो पाप धुन सकेन ऐनाले हाम्रो फोहोर धुन सक्दैन व्यवस्थाले गर्न नसक्ने काम चाहिँ परमेश्वरले आफ्नो प्रिय पुत्र येशूलाई पठाइकन गर्नुभयो त्यो चाहिँ रोमी 8 अध्याय तीन पदमा लेखेको छ किनकि जुन कुरा व्यवस्थाले शरीरद्वारा कमजोर भएको हुनाले गर्न सकेन त्यही कुरा परमेश्वरले आफ्नो पुत्रलाई पापमय शरीरको समानतामा र पापका निम्ति पठाइकन गर्नुभयो र शरीरमा पापलाई दण्डको आज्ञा दिनुभयो त्यसले यहाँ बताएछ कि परमेश्वरले आफ्नो पुत्र पठाएर व्यवस्थाले हामीलाई बचाउन नसक्ने काम चाहिँ पुत्रले गर्नुभयो त्यसैले परमेश्वरको ठुलालाई सदा सर्वदा धन्यवाद होस् एउटा विश्वासीले भन्नुपर्छ त्यसैले पहिलो कुराखेरि मुक्ति कसरी पाइन्न नियमहरू पालन गर्न खोजेर दश आज्ञा पालन गर्न खोजेर पाइँदैन दोस्रो कुरा अब मुक्ति असल कामहरूले पनि पाइँदैन यसैया 64 यसको साधी पद छ यसैया 64 छ त्यहाँ म पढ्दैछु लेखेको छ हामी सबै अशुद्ध मानिस नै भएका छौँ र हाम्रा सबै धार्मिक काम फोहोर झुटा
हामी सबै पाप चाहिँ उडाइहाल्छौँ र हाम्रा पापले हामीलाई बतासले चाहिँ उडाइ लैजान्छ यो पदले हाम्रो पाप फोहोर छ भनेको छैन त्यो त छ नै तर हाम्रो असल काम पनि फोहोर छ भनेर यो पदले चाहिँ
तिम्रा सत्ता पापै भए धार्मिकता पनि हेल लाग्दछ त्यो भजनमा लेखाउँछन् फोहोर झुट्टा छ काम नलाग्ने एउटा तालो त्यसपछि दुई अध्ययना पनि छ अनि यो खण्डमा हामी पढ्नेछौ 8 किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ अनि यो तिमीहरू आफै बाटोको होइन यो परमेश्वरको दान हो नौपद कामहरू बाटो होइन नत्र त कसैले घमण्ड गर्नेछ त्यसैले यो
मानिसको असल कामबाट मुक्ति आउँदैन भनेर बताएको छ यो 8 र 9 पदमा
ती त 3 अध्यायमा पनि जाऊ ती त 3 अनि 5 पदमा हामी पढ्नेछौँ
ती त 3:5 लेखेको छ अब हामी आफैले गरेका धर्मका कामहरूद्वारा होइन तर उहाँकै कृपा अनुसार उहाँले हाम्रो उद्धार गर्नुभयो नयाँ जन्मको स्नान र पवित्र आत्माबाटको नवीकरणद्वारा देख्नुभयो यहाँ फेरि भनेको छ हामी आफैले गरेका धर्मका कामहरूद्वारा होइन अथवा कुनै असल कामहरूद्वारा होइन
जुन चाहिँ हामीले सोचेको असल काम भनेर यदि मुक्ति कामहरूबाट पाइने भएको भए मानिसहरूले आफूले मुक्ति कमाउनलाई गरेको थुप्रै कामहरूमा के गर्छ घमण्ड गर्छ मान्छेले गरिरहेको सुन्नुहोस् न है मैले यो गरेको छु म काशी गएर आएँ नेपाल म मुक्ति न दिएर आएँ है मैले चाहिँ यस्तो सत्तामा लगाएँ मैले घमण्ड गरिरहन्छु त्यसले मुक्ति त पाउँदैन तर यदि पाउने भएको भए
अनि
जस्तो कि हामीले अस्ति नै पढेको थियौँ लुका 18:9-14 मैले पल्टाउने छैन, तर त्यो फरिसीले चाहिँ आफूले गरेको कामहरूमा चाहिँ घमन्ड गर्दै थियो परमेश्वरको सामु अझ है मैले प्रशंसा दिएको छु, मैले कति उपवास बसेको छु है, अनि यो मान्छे जस्तो म छैन भनेर त्यो मसुल उठाउनलाई पनि देखाउँदै थिएँ, म धुता होइन है, मैले यस्तो गरेको छैन उस्तो गरेको छैन अनि मैले यस्तो गरेको छु भनेर चाहिँ घमन्ड गर्दै थिएँ, अनि उसको घमन्ड गरेको चाहिँ त्यहाँ स्पष्ट देखेँ, तर उसले मुक्ति पाए तर यसले नै भनेर उधर्नी ठग्यो। त्यसरी एउटा साँच्चै नै मुक्ति पाएको व्यक्ति हो भने उसले के गर्छ भने पहिला चाहिँ उसले के भन्दैन, साथै मुक्ति पाएको व्यक्तिले चाहिँ प्रभु म एकदम विश्वास योग्य भए जे मैले असल जीवन बिताएँ, तपाईँको दृष्टिमा मैले मनपर्छ कामहरू गरेँ, त्यसैले गर्दा मैले स्वर्गमा आइपुगेँ प्रभु भनेर उसले भने। मुक्ति पाएको व्यक्तिले स्वर्ग पुगेपछि उसले के भन्छ, प्रभु तपाईँले मलाई प्रेम गरेर मेरो पापको निम्ति क्रुसमा मरिदिनु भयो अनि त्यो कारणले मात्रै म यहाँ स्वर्गमा आइपुगेको छु, तपाईँको सिद्ध बलिदानको कारण आज म यहाँ स्वर्गमा खडा छु के भन्छ। अनि वास्तवमा एउटा विश्वासीले ऊ विश्वासी भएपछि उसले कुनै असल कामहरू त गर्छ।
हामी असल कामहरूको निम्ति ख्रिस्ट येशूमा सृजना गरिएका परमेश्वरको हातको कारिगरी हौ भनेछ, जुन कामहरूमा हामी हिँड्नु पर्छ भनेर उहाँले अघिबाट तयार पार्नु भएको भनेछ। त्यसैले एउटा साँचो विश्वासीको जीवनमा उसले असल कामहरू त गर्छ, तर है याद गर्नुहोस् त्यो असल कामहरू उसले कुन कारणले र कुन सामर्थ्यले गर्छ त्यो चाहिँ हामी फिलिपी 2 अध्यायमा हेर्नेछौँ।
एउटा विश्वासीले परमेश्वरले मनपर्दो कामहरू किन गर्न सक्छ भने फिलिपी 2:13 भनेछ, किनकि तिमीहरू भित्र आफ्नो शुभ इच्छा अनुसार दुवै इच्छा गर्ने र काम गर्ने मन दिलाउने परमेश्वर नै हुनुहुन्छ है। तर विश्वासीले गर्ने असल कामहरू त ऊ भित्र भएको परमेश्वरले उसलाई त्यो मन दिनुभयो, काम गर्ने क्षमता दिनुभयो। त्यसैले अनि यस्तै कुरा कलसी 1 पनि छ, कलसी 1:9-10 लेखेको छ, यही कारणले हामीले पनि यो कुरा सुनेको दिनदेखि तिमीहरूको निम्ति प्रार्थना गर्न र सारा बुद्धि र आत्मिक समाजमा उहाँको इच्छा जान्ने ज्ञानले तिमीहरू भरिएका हो भने विन्ती गर्न छोडेका छैन। उहाँलाई पुरा प्रसन्न गराउनलाई तिमीहरू प्रभुको योग्य चालमा हिँड, हरेक असल काममा फलदार हुँदै जाओ र परमेश्वरलाई चिन्ने ज्ञानमा
विश्वासीहरूलाई
असल काममा फलदार हुँदै जाओ भनेर। तर यो कसरी हुन्छ, यो चाहिँ यो हुनको लागि नै परमेश्वरले उनीहरूलाई सहायता गरोस् भनेर यहाँ प्रार्थना गरिएको छ। यदि ती कलासीको विश्वासीहरू धार्मिक विश्वासीहरूले
यदि हामीले असल कामहरू गर्ने हो भने फलदायी हुने हो भने हामी आफैले सक्दैन, विश्वासीहरू आफैले सक्दै सक्दैन। यूहन्ना 15:5 प्रभु येशूले भन्नुभयो, डाकको बोट म नै हो, तिमीहरू चाहिँ हाँगा हो, जो ममा रहन्छ अनि म उसमा उसै नै धेरै फल फलाउँछ, किनभने सुन्नुहोस् त मबाट अलग भएर तिमीहरूले केही पनि गर्न सक्दैन।
प्रभु येशूबाट अलग भएर एउटा विश्वासीले एउटा पनि असल काम गर्न सक्छ, विश्वासीले सहयोग गर्ने असल कामहरू त यहाँभित्र परमेश्वर आउनुभएकोले पवित्र आत्मा बास गर्न आउनुभएकोले उहाँले गर्ने काम रहेछ। त्यसैले पवित्र
अब एउटा मुक्ति नपाएको मान्छेले त एउटा पनि असल काम गर्न सक्दैन। रोमी 8 जानुहोस् त, किन एउटा मुक्ति नपाएको मान्छेले प्रभुलाई मनपर्दो असल काम गर्न सक्दैन विचार गर्नुहोस् त, किनभने ऊभित्र परमेश्वर हुनन्न। रोमी 8:9
पढ्नेछ, अर्थात् जो जो शरीरका सन्तान रोमी 8:8 अर्थात् जो जो शरीरका सन्तानहरू हुन् तिनीहरू परमेश्वरका सन्तान होइन। यो पद पनि राम्रो थियो तर म चाहिँ रोमी 9 पढिरहेको छु, रोमी 8:8 यसकारण जो शरीरमा छन् तिनीहरूले परमेश्वर
किनकि जो जो शरीरमा छन् तिनीहरूले परमेश्वरलाई
खुसी पार्न सक्दैनन् भनेर। शरीरमा भएकाहरू मुक्ति नपाएकाहरू पवित्र आत्मा नपाएकाहरूले परमेश्वरलाई खुसी पार्न,
यो कुरालाई स्पष्ट साथ 9 पदमा पनि भनेको छ,
तर साँच्चै परमेश्वरको आत्मा तिनीहरूभित्र बास गर्नुहुन्छ भने तिनीहरू शरीरमा छैनौ तर आत्मा।
तर कुनै मानिससँग ख्रिस्टको आत्मा हुनुहुन्न भने त्यो उहाँको होइन, त्यसैले जो व्यक्तिसँग पवित्र आत्मा छैन त्यो विश्वासी नै होइन भनेछ। तर हरेक विश्वाससँग पवित्र आत्मा हुनुहुन्छ र उसले कुनै असल काम गर्छ भने ऊ पवित्र आत्मामा रहेर उसले गरेकोले हो है।
त्यसैले एउटा मुक्ति नपाएको मान्छेको लागि परमेश्वरलाई उसले खुसी पार्न चाहन्छ भने उसले गर्न सक्ने एउटा मात्र काम छ, त्यो चाहिँ यो 9 अध्यायमा हामी पढ्नेछौँ।
लेखाको 28 र 29 त्यो मानिसले प्रभु येशूलाई सोध्दथे, हामी कस्तो काम गरेर परमेश्वरको काम गर्न सक्छौँ भनेर 28 पढ्न सक्छन्। तब तिनीहरूले उहाँलाई भने, परमेश्वरका कामहरू गर्नका निम्ति हामी के गरौँ? अनि मानिसले चाहिँ हामी केही गरेर मुक्ति पाइन्छ भनेर सोचिरहेको छ। अनि त्यही सोध्छ, के गरौँ? 19-29 पढ्न उहाँले ल उहाँले बताउनुहुन्छ। येशूले जवाब दिएर तिनीहरूलाई भन्नुभयो,
जसलाई उहाँले पठाउनु भएको छ उनै माथि तिमीहरू विश्वास गर, यही परमेश्वरको काम हो। परमेश्वरले त भन्नुहुन्छ तिमीहरूले गर्ने काम त काम होइन तर विश्वास गर्ने।
कसमाथि? जसलाई परमेश्वरले पठाउनु भएको छ, को थियो?
येशू ख्रीष्ट परमेश्वरको पुत्र माथि विश्वास गर्ने। अनि हिब्रू 11:6 लेखेको छ, बिना विश्वास परमेश्वरलाई खुसी पार्नु असम्भव छ, असम्भव। त्यसरी अब यो दिन यहाँसम्म गरेर अनि दुईटा भनाइहरूलाई
यसरी भन्छन् कोही कोही, अब म जान्दछु म एउटा पापी हुँ, अब मैले मुक्ति पाउनलाई अब मैले रक्सी छोड्नु पर्छ, मैले मुक्ति पाउनलाई चुरोट पिउन पनि छोड्नु पर्यो, मैले मुक्ति पाउनलाई एउटा असल मण्डलीमा जानु पर्यो, अनि मुक्ति पाउनलाई चाहिँ दिनहुँ अब बाइबल पढ्नु पर्यो। त्यो त्यो सहज हो, त्यो भनाइ वास्तवमा गलत हो। किनभने मुक्ति पाउनलाई गर्नुपर्ने एउटै मात्र काम छ, त्यो के भने
प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस् तपाईँले मुक्ति पाउनुहुनेछ। यो चाहिँ प्रेरित स्वरूपको 31 लेखिएको छ है, तपाईँले हेर्नुहोस् न, त्यहाँ स्पष्टै प्रश्न सोधेको थियो पावललाई विश्वासलाई। त्यसले के सोधेको मान्छेले प्रेरित स्वरूपको 30 अनि उनीहरूलाई बाहिर निकालेर भने, हजुर हामीलाई मुक्ति पाउनलाई मैले के गर्नुपर्छ?
अनि उनीहरूले भने, प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् र तपाईँले मुक्ति पाउनुहुनेछ। केवल एउटै शर्त मात्र राख्यो उनीहरूलाई, येशू ख्रीष्टमाथि विश्वास गर्नु। अब एउटा गलत भनाइ चाहिँ त्यो भयो, अर्को गलत भनाइ पनि छ। त्यो गलत भनाइ चाहिँ यस्तो प्रकार छ, मुक्ति पाएपछि मैले जस्तो सुकै व्यवहार गरे पनि हुन्छ, मेरो आफ्नो इच्छामा हेरे हुन्छ, किनभने मुक्ति कामले पाइने होइन रहेछ, विश्वासले रहेछ, त्यसैले मैले जे गरे पनि हुन्छ। अब त्यो पनि गलत भनाइ हो, किन? दोस्रो तिमीथी 2 जाउँ, दोस्रो तिमीथी 2 अध्यायमा अनि 19 पदमा लेखिएको छ, तरै पनि परमेश्वरको जग दृढतापूर्वक खडा रहन्छ जसमा यो छाप लागेको छ, प्रभुले उहाँका आफ्नाहरूलाई चिन्नुहुन्छ अनि ख्रीष्टको नाम लिने हरेक जन अधर्मबाट अलग रहोस् भन्छ। त्यसैले जुन व्यक्तिले म ख्रिस्टियन हो भन्छ, होइन, परमेश्वरको नाम लिइरहेछ, ख्रीष्टको नाम लिने व्यक्ति, म विश्वासी हो भन्दछ भने त्यो दावी गर्ने व्यक्तिलाई परमेश्वरको एउटा आज्ञा छ, यो व्यक्ति अधर्मबाट अलग रहोस्। यदि एक व्यक्तिले साँच्चै मुक्ति पाएको छ र ख्रीष्टले उसको निम्ति क्रुसमा के गरिदिनु भयो भनेर साँच्चै बुझ्दछ भने, के उसले प्रभुलाई मनपर्दो प्रभुलाई मनपर्ने चालमा हिँड्ने इच्छा गर्छ होला? अवश्य गर्छ। प्रभुले मलाई यस्तो प्रेम गर्नु भयो, मेरो लागि मर्नु भयो भनेर बुझ्ने व्यक्ति आफ्नो पापमा जिउन चाहँदैन पनि। जस्तो कि 2 Corinthians 5:5 हामीले पढ्छौँ त्यो कुरा, 2 Corinthians 5 अनि 15 2 Corinthians 5:15 अनि सबैका निम्ति उहाँ मर्नुभयो, यसकारण जिउनेहरू अब उसो आफ्ना निम्ति जिउनु हुँदैन तर उहाँका निम्ति जिउनु पर्दछ जो उनीहरूका निम्ति मर्नुभयो र बौराइनु भयो। त्यसैले एउटा व्यक्तिले मुक्ति पाएपछि उसले आफ्नो जीवन कसको निम्ति बिताउन चाहँदो रहेछ, आफ्नो निम्ति कि ख्रीष्टको निम्ति? यहाँ लेखेको छ ख्रीष्टको निम्ति। त्यसैले एउटा व्यक्तिले मुक्ति पाएको छैन भने उसले सबभन्दा पहिला गर्नुपर्ने काम चाहिँ के हो? उसले चाहिँ गर्नुपर्ने काम चाहिँ विश्वास, प्रभु येशू ख्रीष्ट मेरो लागि मर्नु भयो। यदि उसले कहीँ सोच्छ होइन, मेरो सब मेरो पापी बानीहरू मेरो व्यवहारहरू सब बदल्छु अनि मात्रै विश्वास गर्छु भनेर सोच्छ भने उसले कहिले पनि त्यसले बन्धनमा परेछु पापको बन्धनमा भन्दै प्रभु येशू कहाँ विश्वास गर्यो भने प्रभुले उसलाई छुटकारा दिनुहुन्छ। त्यसैले असल काम गरेर मुक्ति पाइँदैन भन्ने हामीले बुझा हेर्यो, तर मुक्ति पाएपछि उसको व्यवहार जस्तो सुकै हुन भए पनि हुन्छ भन्नु पनि गलत हो, किनभने बाइबलमा हामीले स्पष्ट हेर्यौँ एउटा मुक्ति पाएको व्यक्तिको जीवन चाहिँ बदलिएको जीवन हो, परिवर्तित जीवन हो। यदि कोही ख्रीष्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुराना कुराहरू बिति गएका छन् तर सबै कुरा नयाँ भएका छन् भन्छ। अब तेस्रो बुदामा जाउँ, दुईटा बुदा त हेर्यौँ मुक्ति कसरी पाइँदैन, एक चाहिँ व्यवस्था पालन गर्न खोज्ने प्रयासले मुक्ति पाइँदैन, नम्बर 2 असल कामहरूले पनि मुक्ति पाइँदैन, नम्बर 3 चाहिँ आफ्नै प्रयासले मुक्ति पाइने होइन। यो चाहिँ अहिले पदहरूमा आधारित छ, FC 2 को 8
यहाँ स्पष्टै बताएको छ किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ अनि यो तिमीहरू आफैबाटको होइन आफैबाट होइन त्यही एउटा कुरा हेर्न लागेको छ असल कामले मात्र होइन कि आफैबाटै होइन मुक्ति भन्ने कुरा कुनै मान्छे आफैबाट गरेको कुनै कुराले होइन यो चाहिँ परमेश्वरको दान हो भने अब कोही कोहीले गर्ला तर अहिलेसम्म कोही मान्छेले आफैलाई आफूलाई दान दिएको त थाहा छैन दान भनेको कसैबाट पाइने कुरा हो यो परमेश्वरको दान हो भने चाहिँ आफैबाट होइन यो परमेश्वरबाट अनि त्यो तिनको पाँचमा पनि आइदिनु पर्यो हामीले आफैले गरेका धर्मको कामहरूद्वारा त्यहाँ जोड दिएको छ आफैले गरेको बाटो होइन त्यसैले परमेश्वरले एक व्यक्तिलाई आफ्नो अनुग्रहद्वारा बचाउनुहुन्छ वास्तवमा उसको आफ्नै प्रयास र असल कामहरूले मुक्ति पाउने होइन मुक्ति चाहिँ
चौथो बुझा अब अध्ययन गर्नेछौ मुक्ति पानीको बत्तिस्माले पनि पाइँदैन है अनि तपाईँहरूलाई थाहा भएको पदहरूलाई नै हामीले एकछिन मनन गर यो न तिनको स्वर सायद सबैलाई आउँछ होला त्यहाँ के लेखेको छ अब म पद बिगारेर पढ्छु है अनि तपाईँले थाहा पाइहाल्नुहुन्छ ए त्यो त त्यहाँ छैन नि होइन के यस्तो लेखेको छ त्यहाँ किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माएको पुत्रलाई दिनुभयो उहाँमाथि विश्वास गरेर बत्तिस्मा लिने हरेकले मुक्ति पाओस् हो उनीहरू नष्ट नहोस् तर आनन्द जीवन पाओस् त्यो भनेको छैन त्यो त मैले घुसाएँ होइन उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् भने बत्तिस्माको कुरा कुनै पनि छैन एउटा तिनको सत्तिसमा पनि जसले पुत्रमाथि विश्वास गर्दछ र बत्तिसमा लिँदैछ उसँग आनन्द जीवन हुन्छ भनेको छैन त्यहाँ भनेको छ जसले पुत्रमाथि विश्वास गर्दछ उसँग आनन्द जीवन हुन्छ अनि त्यहाँ भनेको छ जसले पुत्रमाथि विश्वास गर्दैन उसले जीवन देख्ने छैन जसले विश्वास गर्दैन र बत्तिसमा लिँदैन उसले जीवन देख्ने छैन भनेको छैन के हो जसले विश्वास गर्दैन उसले जीवन देख्ने छैन तर परमेश्वर क्रोध त्यसमाथि रहन्छ थुप्रै पदहरू बाइबलमा छ के हो सर एउटै राखेको छ जसले विश्वास गर्दछ प्रभु येशू ख्रीष्टमाथि उसले मुक्ति पाउँछ अनि यो पद चाहिँ बत्तिस्मा लिएर मात्र मुक्ति पाइन्छ भन्ने सिकाउने झुटो शिक्षाको समूहहरूले चाहिँ खुब यो देखाउन उनीहरू रुचाउँछ एउटा पद मर्कुस सोह्र अनि यो पदलाई पनि त्यसरी बुझ्न प्रयास गर सयौँ पदहरू छन् जहाँ चाहिँ विश्वास गरेर मात्र मुक्ति पाइन्छ तर एउटा पदमा चाहिँ बत्तिस्मा पनि लिएर पनि लिनुपर्छ भने जस्तो सुनिन्छ त्यसैले बुझ्ने प्रयास गर मर्कुस सोह्रको सोह्रमा लेखेको छ जसले विश्वास गर्छ र बत्तिस्मा लिन्छ उसले मुक्ति पाउनेछ भन्या छ ए अनि चर्च अफ क्राइस्ट अनि यस्ता समूहहरू छन् लु हेर्नुहोस् न यहाँ विश्वास गर्छ र बत्तिस्मा लिन्छ भनेपछि यो दुइटै चाहिन्छ मुक्ति पाउनलाई भन्छ अन्त भने वाल्लो परेर ला के गर्ने यो पदले त हामीलाई त हामीले सिक्यो त गलत रहेछ भनेर तपाईँलाई लाग्ला तर यो पदलाई पुरै पढ्नुपर्छ अनि छर्ला गर्छ यहाँ के लागेको छ जसले विश्वास गर्छ र बत्तिसमा लिन्छ उसले मुक्ति पाउनेछ तर जसले विश्वास गर्दैन र बत्तिसमा लिँदैन त्यो दोषी ठहरिनेछ भने चाहिँ मैले थपेँ है छैन यहाँ लेखेको छ तर जसले विश्वास गर्दैन त्यो दोषी ठहरिनेछ बत्तिसमा नलिने दोषी ठहरिनेछ भने छैन विश्वास नगर्ने दोषी ठहरिनेछ यसबारे के बुझ्यो विश्वास गरेर दोषमुक्त हुने रहेछ त्यो त बुझेँ तपाईँ भन्नु तर किन यहाँ विश्वास गर्छ र बत्तिस्मा लिन्छ भनेर भन्नुभयो अब यो पद बुझ्नलाई चाहिँ अब यो बाइबलको थुप्रै पदहरू छ तपाईँ तुलना गर्नुपर्छ सयौँ पदमा त विश्वास मात्र भनेछ यहाँ चाहिँ विश्वास र बत्तिस्मा भनेछ भनेपछि त्यो सब पद फालेर यो पदलाई बाट हामीले नियम बनाउने त मुक्ति पाउनलाई होइन बाइबलको नियम बाइबलमा त त्यसरी बुझेन यो एउटा पद मात्र यो भन्यो भने यो पदलाई अब त्यो पदहरूको प्रकाशमा बुझ्ने प्रयास गर्नुपर्छ अनि अब यो निश्चित छ कि बत्तिस्मा पनि गएर मुक्ति पाइन्छ बत्तिसमा पनि लिएर मुक्ति पाइन्छ भनेर भनेको हुन किन सक्दैन भने सयौँ पदले चाहिँ विश्वास मात्र भने त्यस भए किन यो राखेको छ अब एउटा हामीले के अरे यसलाई अर्थ खुलाउन सक्ने तरिका के हो भने विश्वास गर्नेहरू विश्वास गरेपछि बत्तिसमा लिन्छ नि त होइन त्यसैले यो चाहिँ एउटा विश्वासीले गर्ने काम देखाएर उसले विश्वास गर्छ र उसले बत्तिसमा पनि लिन्छ जस्तै कि प्रेरित दुई अध्यायमा पनि त्यहाँ हुन्छ पढाउनु राम्रो होला के अरे प्रेरित दुई अध्यायमा पनि छ तर त्यहाँ पढेको खण्डबाट स्पष्ट हुन्छ 38 पदमा तब पत्रुसले तिनीहरूलाई भने पापहरूका क्षमाका निम्ति पश्चाताप गर्नुहोस् र तपाईँहरूले हरेकले येशू ख्रीष्टको नाममा बत्तिस्मा लिनुहोस् अनि तपाईँहरूले पवित्र आत्माको दान पाउनुहुनेछ यहाँ चाहिँ पहिला पश्चाताप गर्ने अथवा विश्वास गर्ने यो सँगसँगै जाने काम हो र येशू त्यहाँ फर्कने विश्वासमा होइन र त्यसपछि बत्तिस्मा लिनु पनि भनेको छ अब त्यो त फेरि सजिलै बुझिन्छ पहिला विश्वास गरिन्छ अनि त्यसपछि बत्तिस्मा लिन्छ त्यति भन्न खोजेको वास्तवमा दुइटै गरेर मात्र मुक्ति पाइन्छ भनेको होइन एउटा व्यक्तिले चाहिँ
सामान्यतः जुनै पनि क्रिस्चियनले विश्वास गरेपछि उसले बत्तिसमा पनि मिल्छ है त्यसैले यति मर्को स्वरले भन्न खोजेको त्यति हो अब हामीले चारवटा कुरा अध्ययन गरे मुक्ति कसरी पाइँदैन एक चाहिँ
पहिलो व्यवस्था पालन गर्ने प्रयासले मुक्ति पाइँदैन दोस्रो असल कामहरूले मुक्ति पाइँदैन तेस्रो हाम्रै आफ्नै प्रयासले मुक्ति पाइँदैन चौथो चाहिँ पानीको बपतिस्माले मुक्ति पाइँदैन विश्वास के अरे मुक्ति कसरी पाइन्छ त यो चाहिँ अब पाँचौं कुरा हो मुक्ति विश्वासद्वारा अनुग्रहले पाइन्छ अनि एकदम महत्वपूर्ण चाबी पद हो घरिघरि हेरिरहेछौँ एफसी 2:8 अनि हाम्रा विश्वासीहरूलाई अनि तपाईँले कसैलाई सिकाउँदै हुनुहुन्छ आफै सिक्दै हुनुहुन्छ भने यो पद चाहिँ कण्ठ गर्नैपर्छ तपाईँले एफसी 2:8 किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ अनि यो तिमीहरू आफै बाटोको होइन यो परमेश्वरको दान यो तिनवटा भागमा कण्ठ गर्नु भने राम्रो हुन्छ अब यहाँ के भनेको छ विश्वासद्वारा अनुग्रहले यो मुक्ति पाइन्छ अनुग्रह भने के अनुग्रह भनेको परमेश्वरको निगाह दया जुन पाउन म योग्य छैन अनुग्रह भन्दा साथ यो पाउन म योग्य छैन यो निगाह दयाको कुरा ती त्यस्तैको चार अनुसार चाहिँ है अनुग्रहको अर्थ त्यहाँ खुलाएको छ हाम्रा मुक्तिदाता परमेश्वरको दया र मानिसप्रतिको प्रेम भनेर परिभाषित गरेको छ मानिसप्रति अर्थात् परमेश्वर क्रोध र दण्ड पाउन लायक अयोग्य पापीप्रति परमेश्वरको यो प्रेम त्यसले हामी गाउने गर्छौँ अचम्मको अनुग्रहले बाँच्यो कुछ मेरो अनुग्रह अचम्म भनेपछि पाउन योग्य थिएन अब रवि 3:24 पनि हराएका पापीहरूको निम्ति यीशु ख्रीष्टले क्रुसमा जुन काम गरिनु भयो त्यसैको कारण ती पापीहरूप्रति परमेश्वरले अनुग्रह र दयाको व्यवहार गर्छ को 24 यसरी लेखेको हामी पाउँछौँ र उहाँको अनुग्रहद्वारा ख्रिस्ट येशूमा भएको छुटकाराको कारणले तिनीहरू सित्तैमा धर्मी ठरिन्छ उनीहरूले कमाएको है त्यो सित्तैमा किन ख्रिस्ट येशूमा भएको छुटकाराको कारण अनि छुटकारा भन्ने शब्द चाहिँ दाम तिरेर छुटाउनु प्रभु येशूले मूल्य तिरिरहेकोले हाम्रो लागि सित्तैमा यो धार्मिकता मिलेको छ अनि यसलाई चाहिँ एउटा शब्दले परिभाषा गरिएको छ यहाँ भनेको छ उहाँको अनुग्रह यो छ उहाँको अनुग्रह अनुग्रह भने के हो ख्रिस्टको ले तिरिदिनु भएकोले हामीले पाएको परमेश्वरको धन अब त्यो भयो अनुग्रहले मुक्ति पाएछ तर विश्वासद्वारा भनेको के हो किनभने दुइटै कुरा छ अनुग्रह भनेको चाहिँ हामीले अयोग्य चिज परमेश्वरले दिइरहनु भएको छ विश्वास भनेको चाहिँ त्यो लिनु मात्र हो त्यति हो विश्वास चाहिँ दिइरहेको हात जस्तो जसले चाहिँ परमेश्वरको हातबाट त्यो अनुग्रहको दान चाहिँ लिन्छ अनि रोमी 10:17 तपाईँले थाहा छ विश्वासले के गर्छ विश्वासले चाहिँ परमेश्वरले भन्नुभएको कुरालाई साँचो मान्दछ परमेश्वरको वचनलाई विश्वास गर्न र त्यस अनुसार हिँड्न सक्नलाई पहिले त्यसैले हामीले परमेश्वरको वचन सुन्नु पर्यो रोमी 10:17 भनेको छ यसकारण विश्वास सुनाइद्वारा आउँदछ र सुनाइ चाहिँ परमेश्वरको वचनद्वारा त्यसैले त सुनाउनु पर्छ है सुनाउने सुनाउँदैन है प्रभु उनीहरूले मुक्ति पाओस् मैले भनेर भयो है उहाँको तरिकै के छ उहाँको सुखबाट उनीहरूलाई सुनाइनु पर्छ त्यसरी हामी प्रार्थना गर्नुपर्छ होइन अनि त्यसैले अनि जब एउटा व्यक्तिले सुन्छ परमेश्वरको वचन र उसले उहाँको वचनलाई अब्राहमलाई परमेश्वरले भन्नुभएको थियो ताराहरू गर्न सक्छस् भने गर तिम्रो सन्तान यति नै हुनेछ भन्नुभयो परमेश्वरले अब्राहमले के गर्यो अब्राहमले विश्वास गर्यो र अब्राहमले विश्वास गरेकोले परमेश्वरलाई उसको विश्वास धार्मिकता गरिदिनु भयो भन्छ उसले धार्मिकता पाए के भन्नु उसले विश्वास गरे किन विश्वास गरे मेरो सन्तान यति हुनेछन् भने आफूलाई हेरेर ऊ त बुढो भइसक्यो परमेश्वरको वचनको आधारमा उसले विश्वास गरे त्यसैले विश्वास हुनलाई परमेश्वरको वचन चाहिन्छ पहिला मैले विश्वास गर्ने मात्र भनेर पुग्दैन है अनि कतिले चाहिँ विश्वास गर्नु मात्र भइरहेको छ के विश्वास गर्ने उसलाई थाहा थिएन बिचरा है यसमा विश्वास गर्नु भने त्यो पनि बुझ्दैन बिचरा यसो भनेको हो त्यसैले उसलाई त शब्द पाइनु पर्यो अनि त्यसपछि चाहिँ उसले विश्वास गर्न सक्छ अनि पवित्र आत्माले उसलाई त्यो ठाउँमा ल्याउनुहुन्छ तर उसले आफैले नै विश्वास नै गर्नुपर्छ परमेश्वरको प्रतिज्ञामा अब परमेश्वरमा उहाँले भन्नुभएको कुरा विश्वास एकजना व्यक्तिले किन गर्न सक्छ किनभने परमेश्वरले झुट बोल्नुहुन्न हामीले मान्छे कुरा विश्वास गर्छ तर परमेश्वरले त कहिले झुट बोल्नुहुन्न अनि कहिले एउटा 5 झुट बोल्ने मान्छेलाई त विश्वास गर्छ भने परमेश्वरलाई किन विश्वास कहिले एउटा 5 जसले परमेश्वरलाई विश्वास गर्दैन त्यसले उहाँलाई झुट तुल्याएको छ किनभने त्यसले परमेश्वरले आफ्नो पुत्रको विषयमा दिनुभएको गवाहीलाई विश्वास गरेको छैन। त्यसैले परमेश्वरको वचनलाई विश्वास नगर्नु भनेको त परमेश्वरलाई झुटो तुल्याउनु रहेछ।
अनि विश्वास भनेको त्यसैले परमेश्वरले भन्नुभएको कुरालाई उचित ठिक हिसाबले सही हिसाबले ग्रहण गर्नु। अनि विश्वास भएन मान्छेले चाहिँ परमेश्वर वचनलाई ठिकसँग लिन्छ।
अनि जस्तो कि एउटा विश्वास गर्ने मान्छेले बाइबल पढ्दै जाँदाखेरि यहाँ परमेश्वर एउटा आज्ञा पाउँछ भने उसले आज्ञा पालन गर्छ, त्यो ठिक प्रतिज्ञा।
अब पढ्दै जाँदाखेरि एउटा प्रतिज्ञा पाउँछ भने उसले परमेश्वरमा त्यो प्रतिज्ञा पुरा गर्नुहुन्छ भनेर भरोसा गर्छ। अनि त्यो भए भए ऊ हेर्न थाल्छ, त्यो प्रतिज्ञाको सम्बन्धमा ऊ निश्चित हुन्छ, त्यो प्रतिज्ञालाई उसले देख्छ होइन, त्यसको प्रतीक्षा गर्छ। त्यो विश्वासी जति प्रतिशतमा आउँछ
प्रभुलाई कहिले भेटेको पनि छैन तर उसले भन्छ प्रभु आउनुहुन्छ।
अनि उसले कसरी जिउँछ भने प्रभु आज आउन सक्नुहुन्छ, म प्रभु पर्खिरहेको छु भनेर उसले भन्छ। अनि ऊ बलि गरी त्यो प्रतिज्ञालाई समाति राख्छ, त्यसले अनुहार गर्छ। विश्वास भनेको अभियानको सुन्दर उदाहरण छैन, विश्वास भनेको के हो?
विश्वास गर्नु भनेको यस्तो हो, रोमी 4:19 लेखेछ, अनि विश्वासमा कमजोर नभइकन उनी प्राय 100 वर्ष हुनाले पहिले मरिसकेको आफ्नो शरीर र साराको कोखको मरिसकेको हालतलाई उनले ध्यान दिएनन्। है विश्वासले चाहिँ ए सकिँदैन हामी बुढो भइसक्यौँ भनेर भन्दैन, परमेश्वरले भन्नुभएछ त्यसबाट यो हुन्छ भन्छ विश्वास।
अनि परमेश्वरको प्रतिज्ञाको सम्बन्धमा अविश्वास गरेर उनी लडाएनन् तर परमेश्वरलाई महिमा दिए, उनी विश्वासमा बलियो रहे। अनि अनि उहाँले जे प्रतिज्ञा गर्नुभएको छ सो पुरा गर्नलाई उहाँ सहमति पनि हुन्छ भने उनी पुरा निश्चयतामा रहे। त्यसैले
के तपाईँले मुक्ति पाउनुभयो भन्दाखेरि अनि उसले चाहिँ अनुगमाइरहेछ, किन अनुगमाइरहेछ? किनभने उसको विश्वास चाहिँ प्रभु येशू ख्रीष्टमा छैन। अनि उसले भन्छ विश्वास गरे भने मुक्ति पाइन्छ भन्छ कतिसक्यो जवाब त्यसरी छैन।
होइन तपाईँले विश्वास गर्नुभयो त गरे भन्छ मुक्ति पाउनुभयो,
फेरि उसले भन्न सक्दैन।
अनि उसले साथीहरूमा पढेर देखाइदिनु, यहाँ लेखेको छ उहाँमाथि विश्वास गर्ने कहिले कहिले पनि नष्ट नहोस्, तपाईँ नष्ट हुन्छ हामीले पढ्छ।
ताकि उसको विश्वास चाहिँ तपाईँ माथि नहोस् होइन तर परमेश्वरको वचनमा परमेश्वरको प्रतिज्ञालाई नै उसले विश्वास गरिरहेछ भने उसले भन्छ म नष्ट हुँदैन। तपाईँले सोध्न सक्नुहुन्छ तपाईँले अनन्त जीवन पाउनु भयो अनि उसलाई सङ्गलाई फेरि पढिदिनुहोस् है,
अनि त्यही वचनको आधारमा उसले चाहिँ भन्न सक्नुपर्छ मैले अनन्त जीवन पाएछु। कसरी तपाईँलाई थाहा भयो भने उसलाई सोध्नु भने उसले भन्न सक्नुभयो किनभने परमेश्वरले भन्नुभएको छ त्यसैले, उहाँले भन्नुभएकोले म नष्ट हुँदैन, उहाँले भन्नुभएकोले मैले मुक्ति पाएको छु, उहाँले भन्नुभएकोले मसँग अनन्त जीवन छ। अनि उसको हृदयले साँच्छ नि परमेश्वरमा विश्वास त्यसरी गरिरहेको छ भने साँच्छ उसलाई त्यो।
त्यसैले मुक्ति पाएको व्यक्तिले 5 कुरा चाहिँ निश्चय नै विश्वास गरेको छ। पहिलो त येशू ख्रीष्ट संसारको एउटै मात्र मुक्तिदाता हुनुहुन्छ भन्ने कुरामा उसले विश्वास गरेको छ। कोही 4:12 लेखेको छ,
सर्वमुनि मानिसहरूको बीचमा अरू कुनै नाम दिएको छैन जसद्वारा हामीले मुक्ति पाउनु पर्दछ, यो एउटै नाम हो येशू ख्रीष्ट। बाटो सत्य जीवन मैले मद्वारा पाए कोही पनि पिता कहाँ हुँदैन, येशू ख्रीष्ट एउटै मात्र बाटो हो भनेर उसले विश्वास गर्छ। ढोल काममा हुनु कोही मबाट पिता पस्छ भने उसले मुक्ति पाउने छैन भन्ने गर्छ। यो कुरा चाहिँ त्यसले येशू ख्रीष्ट संसारको एउटै मात्र मुक्तिदाता हुन्छ भनेर
मुक्ति पाएको एउटा व्यक्तिले उसले यो पनि विश्वास गर्छ कि येशू ख्रीष्ट हामीलाई बचाउन मर्नु भयो र पौडनु भयो। अनि थुप्रै पदहरू हामीले यस सम्बन्धमा हेर्यौँ है, हामी नजिकै छौँ रोमी 4:24-25 पढ्नेछौँ, तर हाम्रा निम्ति पनि हामीले पनि हाम्रा प्रभु यीशुलाई मरेकाहरूबाट बौराएर उठाउनु हुने माथि विश्वास गर्यौँ भने हामीलाई पनि यो धार्मिकता दिनेछ,
जुन प्रभु यीशु हाम्रा अपराधहरूका निम्ति सुम्पिनु भयो भनेर भन्नुभयो।
दोस्रो सत्यता उसले विश्वास गरेको हुन्छ कि येशू ख्रीष्ट बचाउन सामर्थ्य हुनुहुन्छ।
हिब्रू 7:25 लेखेको छ, यसै कारण उहाँद्वारा जो जो परमेश्वर आउँछन् तिनीहरूलाई पूर्ण रूपले मुक्त गर्न उहाँ सामर्थ्य हुनुहुन्छ। परमेश्वर तपाईँ बचाउन सक्नुहुन्छ भनेर सोध्न सक्नुभयो।
सुसमाचार सुन्दै गरेको व्यक्तिलाई उसले चाहिँ साँचो विश्वास गर्छ भने हो प्रभुले मलाई बचाउन सक्नुहुन्छ, म जस्तो पापीलाई म
भन्ने उसले भन्न सक्छ। चौथो कुरा, प्रभु यीशु ख्रीष्टले बचाउन चाहनुहुन्छ भन्ने पनि उसले विश्वास गर्छ। सक्नुहुन्छ मात्र होइन, चाहनुहुन्छ भने सकेर मात्र चाहेन भन्दा के फाइदा भएन। प्रभु यीशुले साँच्चै मलाई बचाउन चाहनुहुन्छ, योजना छ त त्यसमा लेखेको छ है, जो म बताउँछ उसलाई म कुनै रीतिले असाल्ने छैन, बताउँछ भने म उसले बताउँछु भन्नुभएको छ प्रभु यीशुले। अनि पाँचौँ कुरा, ख्रीष्ट यीशु ती सबैलाई बचाउनुहुन्छ जसले उहाँ
आफ्नो मुक्तिदाता र प्रभु भनी भरोसा गर्छ।
जस्तो कि उनी कुनको छ, उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्। त्यसरी हामीले देखौँ मुक्ति पाएको एउटादेखिले त्यहाँ निश्चित रूपमा विश्वास गरेको हुन्छ। यी
के भने मुक्ति कसरी पाइन्छ,
कसरी पाइँदैन पनि अध्ययन गऱ्यौँ, कसरी पाइन्छ पनि अध्ययन गर्यौँ। कसरी पाइन्छ, विश्वासद्वारा अनुग्रह। के विश्वास गरेको हुन्छ, हामीले पाँचवटा कुरा हेर्यौँ। एउटा साँच्चै मुक्ति पाएको व्यक्तिले त्यो निश्चित कुराहरू विश्वास गरेको हुन्छ, अनि उसले चाहिँ त्यो मुखले भन्न सकेर मात्र हुँदैन, तपाईँले चाहिँ एउटा व्यक्तिलाई
त्यसलाई बनाउने